देश परदेशबाट नमस्कार तथा स्वागत म ऋतुको
अनि स्वागत र नमस्कार म सुनिताको पनि
देश परदेश कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कबाट हरेक साता यसै बेला प्रसारण हुन्छ साथै मेचीदेखि महाकालीसम्मका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ देश परदेश कार्यक्रम तपाईँ आफूले चाहेको समयमा उज्यालो अनलाइन .com र उज्यालो एप्लिकेशनबाट सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ
कार्यक्रम देश परदेशमा हामी तपाईँ हाम्रै सरोकार र रुचिका विषयहरू देशभित्र र बाहिर पाइने कामका अवसर कामका लागि चाहिने सिप काम गर्न जाने देशको हावा पानी रहन सहन चालचलन र विदेशमा काम गर्दा सावधान हुनुपर्ने विषयमा कुरा गर्छौ
आजको देश परदेश कार्यक्रम परम्परागत सिप र आधुनिक बजारमा केन्द्रित छ परम्परागत सिप लगाएर गरिने केही उत्पादनले देशभित्रै मनज्ञ बजार पाएका छन् त्यसरी व्यावसायिक बनेका केही उद्यमशील युवाका अनुभव कार्यक्रममा लिएर आएका छौ
म पहिला चार वर्ष यही ठाउँमा भाडामा बसेको मान्छे हो यहाँको सबैजनाले मलाई चिन्नुहुन्छ छ दिन मात्र हामी श्रीमान श्रीमती यहाँ बस्यौं कसैलाई चिन्जान थिएन तर बिस्तारै बस्दै गएँ चिन्दै गएँ अनि आज यही ठाउँमा बस्ने अवसर मिल्यो अब के भन्नु अहिले त अब यहाँको बासिन्दा
इलाममा ललिपप फ्याक्ट्री खोलेकी दिपा गुरूङ र रसुवामा माछा पालन गरिरहेका पदम रुम्बाका व्यावसायिक अनुभव आजको कार्यक्रममा समेट्ने तयारीमा छौं
अनि काठमाडौँमा स्वेटर उद्योग सञ्चालन गरिरहेका झापा चन्द्रगढ़ीका कुमार तिमिल सिन्हा र नेपालमा जुत्ता उत्पादन र बजारका विषयमा व्यवसायी योगेन्द्र पाण्डेसित पनि कुराकानी गर्नेछौ
अनि यहाँ त गर्न त धेरै कुरा गाह्रो छ त्यति सजिलो सहज सबै कुरा छैन तर गाह्रो छ भनेर पन्सिएर पनि साध्य छैन किनभने व्यापार व्यवसाय गाह्रोमा भयो भने गर्न अझ रिल्याक्स हुन्छ
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका वैदेशिक रोजगार गतिविधि
कतार सरकारले कम्पनी छोडेर अवैधानिक रूपमा काम गर्दै आएका आप्रवासी कामदारका लागि दिएको आम माफी प्रक्रियामा सहभागी भएर 1540 जना नेपाली स्वदेश फर्किएका छन् अवैधानिक कामदारलाई दिएको सेप्टेम्बर 1 अर्थात भदौ 16 देखि डिसेम्बर 1 तारीक अर्थात मंगिर 16 गतेसम्मको आम माफी प्रक्रियामा उनीहरू नेपाल फर्किएको कतारमा रहेको नेपाली दूतावासका प्रवक्ता नितेश सापकोटाले जानकारी दिनुभयो कतारको आन्तरिक मन्त्रालयले प्रवेश आवासीय र स्पोन्सर सम्बन्धी कानून उल्लंघन गरेर बस्ने आप्रवासी कामदारलाई आममाफी प्रक्रियाका लागि आह्वान गरेको थियो कतारमा अहिले 4,50,000 भन्दा धेरै नेपाली कामदार कानूनी हैसियतमा काम गरिरहेको अनुमान छ साउदी अरबमा देखिएको समस्या समाधानमा सरकारले चासो नदिएको नेपाली साझा मञ्चले आरोप लगाएको छ मञ्चले बुधबार मीडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन गरेर साउदीको समस्या समाधानमा सरकारका कुनै पनि निकायले काम गर्न नसकेको बताएको हो साउदीमा श्रमिकले सम्झौता अनुसार काम नपाउने कम्पनीले नै विभिन्न झन्झट दिने र गैर कानूनी बनाउने समस्या देखिएको मञ्चले बताएको छ साउदीमा रहेको नेपाली दूतावासले पनि कामदारका गुनासा नसुन्ने र उद्धारका लागि पर्याप्त पहल गर्न नसकेको मञ्चको आरोप छ
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मोहन पौडेल हाम्रो समाजमा आफैले उत्पादन गरेर उपभोग गर्ने चलन त्यति धेरै पुरानो भएको छैन फरक फरक समुदायले दैनिक जीवन चलाउनका लागि चाहिने फलामका औजारदेखि जुत्तासम्म हातैले बनाउँथे लगाउने कपडा हातैले बुनिन्थ्यो कृषिबाट साँझ बिहान छाकटार्ने मरमसला भुटुनदेखि अन्नपातसम्म आफैले उत्पादन गर्ने चलन थियो
तर अहिले समय बदलियो हातले बनाउने सामग्री अत्याधुनिक मेसिनले बनाउने गरिन्छ हातैले बनाइएका कतिपय सामग्रीको बजार नहुँदा परम्परागत सिप लोप हुन थालेका छन् विश्वको जुनसुकै कुनामा फलेका अन्नपात फलफूल देशमा भित्रन थालेका छन्
यति हुँदाहुँदै पनि कतिपय परम्परागत सिप लगाएर गरिने उत्पादनले देशभित्रै मनज्ञ बजार पाएका छन् बजार राम्रो भएपछि स्थानीयले रोजगारी पनि पाएका छन् इलाम नगरपालिका 6 आनन्द टोलकी दीपा गुरूङले खोलेको ललिपप फ्याक्ट्रीमा अहिले 13 जना महिला सहित 15 जनाले रोजगारी पाएका छन् इलाम घुम्न पुगेका र त्यही बाटो हुँदै हिँड्नेले कोसेलीका रूपमा ललिपप बोक्ने गरेका छन् अब एकछिन उज्यालो सहकर्मी सुजता सुनवारसँगै दीपा गुरूङको ललिपप फ्याक्ट्रीतिर लागौं
म इलाम सदरमुकामको चोक बजारदेखि 1 किलोमिटर तल झरेको छु सबैजना ग्रिन सिटी इलाम ललिपपमा काम गरिरहनु भएको छ बाँकी जानकारीको लागि प्रोप्राइटर दिपा दिदी र अन्य दिदी बहिनीहरूसँग पनि म कुराकानी गर्छु दिपा दिदी काममा व्यस्त हुनुहुन्छ है
हजुर
कति बजीदेखि कति बजीसम्म खट्नुहुन्छ
बिहान 7 बजीदेखि बेलुका 10 बजीसम्म नै हुन्छ कोही बेला चाहिँ कोही बेला 7-8 बजीसम्म
यो ललिपप बम्बई सन बनाउन प्रयोग गरिने कच्चा पदार्थ यहाँ रहेछ होइन
यो चाहिँ हामी गाउँबाट ल्याउँछौँ नामसालिङ बागपुर प्वाखोलाबाट ल्याउँछौँ
लिनको लागि त्यतै जानुपर्छ कि कहीँबाट यता आउँछ?
उनीहरूले नै ल्याइदिने काम गर्छन्, गाडीमा ल्याइदिनुहुन्छ उहाँहरूले, अनि यहाँसम्म ल्याइदिनुहुन्छ, हामी यहाँबाट बनाउने काम गर्छ।
यसको नाम चाहिँ के हो?
यो चाहिँ अब गुवा कुराउने हो, के भनौँ यसलाई हामी, मिठाई भन्छौँ पकाइसकेपछि, त्योभन्दा अगाडि चाहिँ खुवा।
योबाट अरू के बन्छ?
बम्बई सन बनाउँछौँ, अनि त्यही चकलेटको परिकारहरू हुन्छ, चार पाँच प्रकारको बनाउँछौँ। त्यस पछाडि हामी बम्बई सन बनाउँछौँ, तर बम्बई सन चाहिँ अलिकति बेग्लै ढङ्गले बनाउनुपर्छ, त्यसलाई चाहिँ घिउमा भुट्नुपर्ने हुन्छ, तर चकलेटलाई चाहिँ हामी चिनीमा र यो मात्रै भुट्छौँ।
यो बनाउनको लागि ओलनको क्वालिटी कस्तो हुनुपर्छ? यति फ्याट, यति डिग्री भन्ने हुन्छ?
एकदमै फ्याट भएको हुनुपर्छ, किनभनेदेखि फ्याट नभएको त मिठाई नै बन्दैन। एक चाहिँ, अर्को कुरा चाहिँ अब क्वालिटी राम्रो होइन, उहाँहरूले आफ्नो त्यो फ्याक्ट्रीमा बनाउनुहुन्छ, म पुगेको छुइनँ होइन, तर उहाँहरूलाई सोद्धाखेरि चाहिँ फ्याट नभएको हुनु हुँदैन भन्नुहुन्छ। हामीले यहाँ बनाउँदाखेरि पनि फ्याट नभएको चाहिँ त्यो बेलिँदैन, अनि फ्याट भएको चाहिँ एकदमै चिल्लो आउँछ हातमा होइन, घिउको मात्र आउँछ, नभएको चाहिँ आउँदैन, त्योबाट पनि हामी चिन्न सकिन्छ।
यसलाई कति समयसम्म पकाउनुपर्छ?
एक डेढ घन्टा।
त्योभन्दा बढी पकायो भने चाहिँ
बिग्रिन्छ,
बिग्रिन्छ त्यसको स्वाद।
त्यो स्वाद पनि होइन, मिठाई नै बन्दैन, फुटेर जान्छ बङबङ।
अहिले त बजारको व्यवस्थापन राम्रो छ होला होइन, खोल्नु भएको नै 3 वर्ष भइसक्यो। सुरुमा बजार पाउन गाह्रो भयो कि भएन यहाँलाई?
बजार पाउनुलाई त गाह्रै हुन्छ सुरुवातमा चाहिँ, किनभने अरू पनि फ्याक्ट्रीहरू भएको कारणले गर्दा कम्पिटिसनमा जानुपर्ने हुन्छ होइन, तर पनि अब सङ्घर्ष गर्दाखेरि जे होस् प्रतिफल चाहिँ राम्रै भइरहेको छ भनौँ न।
फ्याक्ट्री खोल्छु, सञ्चालन गर्छु र व्यावसायिक बन्छु भन्ने सोच सुरुमा कसरी आयो?
सुरुमा त म अर्काको फ्याक्ट्रीमा काम गरे होइन, त्यस पछाडि चाहिँ आफैलाई त्यस्तो सोच आयो कि धेरै दिदी बहिनीहरू बेरोजगार भएर बसेको देखेर मलाई कस्तो लाग्थ्यो मनमा, यी दिदी बहिनीहरू पनि म जस्तै बेरोजगार हुन्, मैले पनि एक दिन बेरोजगार भएर रुममा बस्दा कति धेरै गाह्रो भएको थियो समय बिताउनुको लागि, म जस्तै उनीहरूलाई पनि काम दिन पाए हुन्थ्यो भन्ने सोच गरेर हामीले सरसल्लाह गऱ्यौँ। त्यस पछाडि साथीभाइहरूले पनि हुन्छ साथ दिन्छु भनेको कारणले गर्दा मैले सुरु गरेँ। त्योभन्दा अगाडि त त्यति म खोल्छु जस्तो चाहिँ लागेको थिएन, तर गर्नुहोस् तपाईँले गर्न सक्नुहुन्छ भन्ने कारणले पनि मैले खोल्न सकेँ भनौँ न।
पहिले अरूको नेतृत्वमा रहनु पर्थ्यो, अहिले तपाईँ आफैले नेतृत्व गरिराख्नु भएको छ, कस्तो फरक हुँदो रहेछ?
पहिला आफूले नजानिकन आफू गर्छु भन्नु सकिँदैन कसैले पनि होइन, अब उहाँहरूको अधीनतामा रहेर काम गर्नु अलिकति गाह्रै हुन्छ, तर पनि मैले जाने सिकेँ, सिक्ने अवसर पाएँ, त्यसमै खुसी छु।
आफूले अर्काकोमा काम गर्नु मजा कि आफैमा अरूलाई काम लगाउँदा मजा?
उस्तै जस्तो लाग्यो, किनभनेदेखि अर्काकोमा काम गर्दाखेरि पनि एकदमै टाइम दिनुपर्ने हुन्छ, काममा लागि पर्नु पर्ने हुन्छ, उनीहरूको चित्त बुझाउनु पर्ने हुन्छ होइन, आफूले गर्दाखेरि पनि बिग्रिन्छ कि भन्ने धेरै ठुलो टेन्सन हुँदो रहेछ, अलिकति बिग्रियो भनेदेखि घाटा हुन्छ कि भोलि गएर डुबिन्छ कि भन्ने त्रास चाहिँ धेरै हुन्छ, उस्तै नै लाग्यो मलाई चाहिँ।
यो फ्याक्ट्री सञ्चालन गरे पश्चात जीवन कतिको सहज बनेको छ?
धेरै नै सहज बनेको छ, नगर्दाखेरि भनेको आय स्रोतको मार्ग भनेको कम थियो, मलाई धेरै गाह्रो हुन्थ्यो, बजारको ठाउँमा बसेको छु, नानीहरू पढाउनु पर्छ, पाहुनापात आउँछ, तर अहिले आफू व्यावसायिक बनेको कारणले गर्दाखेरि चाहिँ जे होस् जीवन चलाउनु राम्रो भइरहेछ।
अनि भेना त विदेशमा हुनुहुँदो रहेछ, 19 वर्ष भइसकेको छ होइन, भेनासँगै विदेश जाउँ, एउटै कम्पनीमा काम मिलाऊ, पैसा कमाऊ भन्ने सोच आएन?
त्यो पनि आउँथ्यो होला, तर मैले चाहिँ सबैभन्दा पहिलो प्राथमिकता चाहिँ मेरो नानीहरूको भविष्यलाई दिए। श्रीमान श्रीमती दुईजना मात्रै बसेर हाम्रो जीवन खुसी हुँदैन, किनभने बालबच्चा बिग्रिन्छ होइन, अनि अरूको पनि मैले देखेँ त्यसरी, आमा बाबा नै परदेश गएको कारणले गर्दा नानीहरू बिग्रेर घर लथालिङ्ग भएको कुरा देखेँ, अनि बरु वन सप्रेर घर बिग्रिनु चाहिँ असल होइन रहेछ भन्ने कुराहरू थाहा भयो होइन, अनि त्यस पछाडि चाहिँ मैले आफ्नो घर बालबच्चालाई हेर्दै नै मैले यसरी नै गर्न थालेको।
कति हुन्छ वार्षिक आमदानी?
वार्षिक आमदानी भन्नुभन्दा पनि जीवन चलेको छ, म चाहिँ त्यही भन्न चाहन्छु।
जुन घर व्यवहार चलाउनुपर्छ नि त्यो सबै फ्याक्ट्रीबाट आएकै पैसाले गर्नुहुन्छ?
गरिरहेको छु, अहिलेसम्म पाहुनापात धान्नु यसो सोचे पुगिरहेको छ भनौँ न।
घर पनि आफ्नै, फ्याक्ट्री पनि आफ्नै?
हजुर हजुर, म पहिला 4 वर्ष यही ठाउँमा भाडामा बसेको मान्छे हो, यहाँको सबैजनाले मलाई चिन्नुहुन्छ। 6 दिन मात्र हामी श्रीमान श्रीमती यहाँ बस्यौँ, कसैलाई चिन्जान थिएन, तर बिस्तारै बस्दै गएँ, चिन्दै गएँ, अनि आज यही ठाउँमा बस्ने अवसर मिल्यो। अब के भन्नु, अहिले त अब यहाँको बासिन्दा।
फ्याक्ट्री खोलिसके पछाडि के उपलब्धि हासिल गर्नुभयो?
फ्याक्ट्री खोलिसकेपछि एउटा कुरा त मलाई एकदमै खुसी लाग्दो कुरा त मेरो दिदी बहिनीहरूलाई मैले काम दिन सकेँ, आफूले पनि समय बिताउनको लागि एकदमै सजिलो भयो आफूलाई पनि। अर्को कुरा आर्थिक समस्याको समाधान भयो, त्यो नै ठुलो कुरो सम्झिन्छु होइन।
यसरी फ्याक्ट्री सञ्चालन गर्दाखेरि कस्ता खालका चुनौतीहरू आउँछन्?
हामी अब महिला भएर काम गर्नुपर्छ, कति कामहरू पुरुषहरूले गर्नुपर्ने कामहरू गर्नुपर्छ, बजारमा बिक्री भने जस्तो हुँदैन, अनि कति पटक चाहिँ अब बिग्रेको मालहरू पनि आफूले बेहोर्नु पर्ने हुन्छ, धेरै कुराहरू हुन्छ। त्यस्तो
खालका चुनौतीहरू आइपर्दा कसरी समाधान गर्नुहुन्छ?
थालिसकेपछि हामीले निराशा भएर पनि हुँदैन, आत्तेर पनि हुँदैन होइन, आज एक दिन नभए पनि भोलि होला भन्ने पनि हुन्छ, कतिचोटि त्यस्तो सोच लिएर पनि समाधान गर्नुपर्ने हुन्छ। कतिपटक चाहिँ अब दाजुभाइहरूलाई घरघर गरेर पनि के कसो गरेर हुन्छ, त्यति समाधान गर्नुपर्ने नै हुन्छ त्यस थालिसकेपछि।
विदेश गएर दुःख पाएर नेपाली दिदी बहिनीहरूले भन्ने सुन्दा कस्तो लाग्छ?
कति धेरै दुःख लाग्छ। म बिजी चाहिँ आफ्नै काममा हुन्छु, तर पनि म बेलुकी एक घन्टा डेढ घन्टा चाहिँ पनि म नेट फेसबुक चलाउने गर्छु। दिदी बहिनीहरूले कुटाई खाएको, कति दिदी बहिनीहरू बलात्कृत भएको कुराहरू, कति दिदी बहिनीहरू मर्नु परेको कुराहरू देख्छु होइन, एकदमै दुःख लागेर आउँछ।
आज खस्दै खस्दै दिदीलाई भेट्नको लागि यहाँसम्म आएको छौँ होइन, कसैले लगेर जाने होला लिपा दिनु हुने होला?
नदिने त कुरै छैन, दिनकै लागि बनाएको, आफूले राखेर के गर्नु र।
इलाम पछि लागौं हिमाली जिल्ला रसुवातर्फ। 38 वर्षीय पदम रूम्बाले सदरमुकाम धुन्चेबाट 4 किलोमिटर दक्षिणमा रहेको सोलेमा व्यावसायिक माछा पालन गर्दै आउनुभएको छ। तीनवटा पोखरीमा माछा पालन शुरू गरेका रूम्बाका अहिले 15 पोखरी छन्। रेम्बो ट्राउट जातको माछा पालन गरिरहेका पदम रूम्बालाई रसुवाका उज्यालो सहकर्मी हिमनाथ देवकोटाले वहाँकै माछा पोखरीमा गएर भेट गर्नु भएको छ।
स्वागत छ,
धन्यवाद। चिया भयो?
ए चिया भइसक्यो र पनि तपाईँलाई यहाँ
यो पोखरीमा छान्छ नि त
यो सबभन्दा यो ग्रेडिङ गर्न पनि हुन्छ, छान्दा छान्दा यहाँ साना अरू ठुला उतापट्टि छन्, एकै ठाउँमा राख्न मिल्दैन, यो भित्र निचरिन्छ माउ, त्यो भित्र चाहिँ अन्डा कलेक्सन गर्ने अनि यतातिर पछि फिजाउने हो। अहिले बेला भएको
यो चाहिँ के भर्खर उत्पादन हुन लाग्यो?
भर्खर उत्पादन हुन लाग्यो।
कतिवटा छन् यहाँ तपाईँको पोखरी?
टोटल हाम्रो 15 छन् ठुला ठुला पोखरी, अनि यो नर्सरी 8 छ, यसमा चाहिँ हाम्रो आफ्नो प्लस हिमालीको, हाम्रो आफ्नो लगानी प्लस हिमालीको केही लगानी छ।
हिमालीको पनि लगानी गरिदिएको छ?
अब सिद्धि अब लगभग हजुरको 3 हाम्रो एग्रिमेन्ट छ, अब लगभग 1 छ होइन, 25 जति उनको लगानी छ भने हाम्रो 80-65 जति हाम्रो निजी लगानी छ।
कति वर्ष जति भयो तपाईँले पोखरी यो माछा पालन सुरु गर्नुभएको छ?
माछा पालन सुरु गरे हजुरको लगभग 13 पुरा भयो, त्यति बेला निजी क्षेत्रमा म नेपालमै दोस्रो किसान थिएँ।
कसरी सोचे आयो त सुरुमा यो माछा नै पाल्छु भन्ने?
56 मेरो एसएलसी हो, एसएलसी सकिएपछि गाउँमा बसिरहेको थिएँ, अब एसएलसी चाहिँ मैले ललितपुरबाट गरे हो, गाउँतिर चाहिँ माछा पाल्ने लहर चलिरहेको थियो त्यो के अरे रानीपोवा साइडमा, र यस्तै यस्तै आफ्नै बारीमा चाहिँ सिँचाइको सुविधा भएको हुनाले प्राविधिकलाई जाँच गराइकन माछा सम्बन्धी जानकारी लिन खोज्दै यो रेनबो ट्राउट माछा नै यो पानीबाट हुन्छ भन्ने प्राविधिकबाट सिफारिस भयो, त्यसपछि सुरुवात भयो।
सुरुमा चाहिँ कति लगानी गर्नुभयो?
लगभग यसको 3 सुरुवात गऱ्यौँ हामीले।
3 अहिले कति पुर्याउनु भयो त?
अहिले 15 पोखरी,
15 पोखरी निर्माण गर्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ कति लगानी गर्नुभयो यो माछामा?
अब 15 पोखरी निर्माण गर्दाखेरि लगभग 80 रुपियाँ चाहिँ लगानी भएको छ। यो पोखरी बनाउन एकदम खर्चिलो छ, यसमा चाहिँ लगभग 25 चाहिँ यो हिमाली आयोजनाको सहयोग छ।
अरू सङ्घ संस्थाले पनि सहयोग गरेका छन् कि तपाईँले लगानी गर्नुभयो अनि हिमालीले सहयोग गर्यो?
अब अरू सङ्घ संस्थाले खासै छैन, ऋणको रूपमा कृषि विकास ब्याङ्कबाट लिएका छौँ, त्यसपछि हिमालीबाट 80-20 जुन 80% हिमालीको 20% चाहिँ हाम्रो गरेर कम्पनीको गरेर कम्पनी भन्नाले हाम्रो आफ्नो फर्म प्रालीमा दर्ता गरेका छौँ, अब गएर 80 रुपियाँ चाहिँ लगानी भएको छ।
कतिवटा जिल्लामा जान्छ तपाईँको अहिले चाहिँ यो भुराहरू?
अहिले आएर हजुरको पोखराको शारदी खोला लगायत सिन्धुपाल्चोक र नुवाकोट, प्रायः नुवाकोटको सबै फर्महरूमा हाम्रो भुरा गएको छ।
रसुवा जिल्लाको पनि केही ठाउँमा जान्छ होला?
रसुवाको त पहिला रसुवालाई पुर्याइकन, अब यहाँ हाम्रो मेन टार्गेट भनेको यहाँको कृषकलाई सोधिकन यहाँलाई पुर्याइकन उहाँलाई पुगिसकेपछि पुर्याइसकेपछि हामी अन्यत्र लान्छौँ।
वार्षिक कति उत्पादन हुन्छ तपाईँको चाहिँ भुरा?
वार्षिक हजुरको लगभग 2 लाख, अहिलेको स्थितिमा 2 लाखवटा चाहिँ भुरा उत्पादन हुन्छ।
यो भुरा उत्पादन गर्न कतिको जटिल छ?
भुरा उत्पादन गर्न एकदम सेन्सिटिभ छ, जटिल छ, सबै किसानले गर्न सक्दैनन्। यसलाई चाहिँ पानीको पानीले पनि फेभर गरेको हुनुपर्छ। त्यो भएको भएर मैले चाहिँ यो भुरा उत्पादन प्रविधिमा पनि धेरै लामो ज्ञान अथवा तालिम पनि लिएको छु। त्यो भएको हुनाले भुरा उत्पादन गर्नु र खाने माछा उत्पादन गर्नु बेग्ला बेग्लै पार्ट हो। भुरा उत्पादन गर्नु संवेदनशील छ।
भनेपछि यो ठुल्ठुला माछाहरू पनि बिक्री गर्नुहुन्छ यहाँले?
हजुर, मजाले। अब हाम्रो यहाँबाट गत सालबाट यो 15 पोखरीबाट चाहिँ लगभग 3 टन माछा उत्पादन भयो। त्यसमा चाहिँ 2 टन जति आफ्नै रेस्टुरेन्ट यहाँ माथि हाइवेमा रहेको रेस्टुरेन्टबाट गयो, बाँकी नुवाकोटको रेस्टुरेन्टहरूमा चाहिँ जिउँदो माछा पठाइयो।
यी माछा उत्पादनबाट वार्षिक आमदानी कति लिनु?
4-5 लाख रुपियाँ चाहिँ नेट फाइदा बसिया छ।
4-5 लाख चाहिँ फाइदा नै भएको छ।
हजुर,
यो त भूकम्पले पनि क्षति गर्यो नि यहाँको पोखरी त, कसरी मर्मत गर्नुभयो?
हजुर, एकदमै भूकम्पले चाहिँ यो एकदम क्षतिमा चाहिँ प्रायः सबै किसानहरूको क्षति भयो, किनभने यो जमिनसँग एट्याच भएर बसिएको कारणले गर्दा लगभग हाम्रो फर्ममा चाहिँ 7 लाख बराबरको चाहिँ क्षति भयो।
हुन त यो त्रिशुलीमा उत्पादन भएको छ, ककनी उत्पादन भएको छ, यो ट्राउट माछा, यो रसुवाको पानी चाहिँ कतिको उपयुक्त रहेछ?
अब मैले समग्रमा भन्नुपर्दाखेरि मैले चाहिँ तपाईँको ककनीमा पनि उत्पादन गरिरहेको छु। म यहाँ अघि बढ्नको कारण पनि यो पानीको गुणस्तरको कारणले गर्दा हो। यो एकदम अति राम्रो गुणस्तरको पानी छ। मैले भन्न खोजेको चाहिँ यहाँ ब्रिडिङ 1 नम्बरको ब्रिडिङ हुन्छ, जसले गर्दा मत्स्य अनुसन्धान केन्द्र धुन्चे पनि स्थापन भएको छ, र दोस्रो र खाने माछाको लागि पनि उति अति राम्रो। त्यसपछि अब के अरे ओइटी छ, यो पानीको विशेषता यस्तो प्रकारको छ।
जस्तै अब हामीले चाहिँ यो साना माछाहरू पनि हेऱ्यौँ होइन, भुरा उत्पादन पनि हेऱ्यौँ, अब यो अलिकति ठुलो माछा भएको ठाउँमा जाउँ न।
हुन्छ हुन्छ, यो चाहिँ मैले हजुरलाई देखाउनै पर्ने छ। यो अब जस्तै यो सानो माछा र यो एउटै एकै दिनमा हालेको, त्यो फागुनमा हाले, फागुन महिनामा हाले हो। यो ग्रेडिङ गर्दै ठुला ठुला माछा 1 नम्बरमा 2 नम्बरमा राखेको छ, 1 नम्बर फिल्ट्रेसन भइगयो होइन।
हजुर हजुर,
यसलाई ग्रेडर ग्रेडिङ महिना महिनामा चाहिँ ग्रेडिङ गर्नुपर्छ, नभए ठुला माछाले सानो माछा खान्छन्, सानो माछालाई खान्छन्। यो मांसाहारी माछा हो।
यी चाहिँ ठुला माछाहरू, यो भाले माछाहरू?
यो होइन, पोथी माछा, यो पोथी भिन्दै छनो गरिराखेको भाले त्यो भयो होइन, मुनतिरको, अनि उयो पनि भाले पोथी नै त हो, कुनै युज गरिसक्यो कुनै युज गरिराखेन। यो यसै वर्षलाई यो ब्रिडिङ भइरहेको छ, भोलिको लागि अब हप्ता हप्ता दिनमा चेक गर्दै जान्छौँ, एकैचोटि दिँदैन। अब यसलाई चेक गर्दा गर्दै दिनेलाई के अरे इन्क्युबेसन गर्छौँ, अब नदिने अर्को वर्ष अर्को हप्ता चेक गर्दै जान्छौँ। लगभग यो क्रम माघसम्म रहन्छ।
यो कति महिनासम्ममा चाहिँ बेच्ने हुन्छ माछाहरू?
रसोको चाहिँ सन्दर्भमा चाहिँ 12-15 महिनाबाट सुरु हुन्छ। अलिक लामो समय लागे तापनि अब धैर्य त हुनुपर्छ। अब यसमा जे होस् अब 30-40 हजार कमाउनलाई विदेश जानु पर्दैन, फाइदै बस्छ, ठिकै बस्छ।
धेरै मान्छेले त विदेश गइरहन्, युवाहरू सबै विदेश जान थालेखान्, तपाईँ त विदेश पनि जानु भएन, यहीँ माछा पालेर बस्नु भएको छ।
वास्तवमा मलाई चाहिँ अलिक जो अब साथीहरू अब आफ्नो गाउँघरमा आफ्नो चाहिँ खेतबारीमा कुनै अवसर अथवा स्रोत भइकन पनि विदेशी राखेको छ, वास्तवमा उहाँहरूले चाहिँ टाइम वेस्ट गरिराख्नु भएको छ, आफ्नो जीवनको महत्त्वपूर्ण समय चाहिँ वेस्ट गरिराख्नु भएको छ जस्तो लाग्छ। म चाहिँ गइनँ, कारण अब केही गर्न पर्छ र केही चाहिँ यहीँ जग बसाल्यो भने वास्तवमा पछिसम्मलाई पनि हामीलाई चाहिँ आर्थिक उसमा पनि सपोर्ट गर्छ जस्तो लाग्छ।
सिधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सँगसँगै देशैभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र उज्यालो मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। उज्यालो अनलाइन .com तथा उज्यालो मोबाइल एप्लिकेशनबाट संसारको जुनसुकै ठाउँबाट जुनसुकै बेला पनि यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिन्छ।
वैदेशिक रोजगार सम्बन्धी थप जानकारी पाउन र आफूलाई लागेका कुरा लेखेर सहभागी हुन deshdesh@unn.com.np मा इमेल लेख्न तपाईलाई हाम्रो विशेष अनुरोध छ। यस्तो इमेल तपाईँको हातमा रहेको मोबाइलको उज्यालो एप्लिकेशनबाटै पठाउन सकिन्छ। यस कार्यक्रममा हामी परदेश जाँदाका सजिला अप्ठ्यारा र स्वदेशमै पाइने कामका अवसरका कुरा गर्छौं। विदेश जानु अघि नै सही सूचना र जानकारी लिएर जाँदा परदेशको काम र कमाई सुरक्षित हुन्छ। यस्ता जानकारी दिएर तपाईँको वैदेशिक रोजगारको यात्रालाई सहज र सुरक्षित पार्नु रेडियो कार्यक्रम देश परदेशको उद्देश्य हो।
कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च बर्च, कमै कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठकर कसैले नखानु, धोका ठकर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
आज प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा परम्परागत सिप र आधुनिक बजारका विषयमा कुरा गरिरहेका छौं। यसअघि हामीले सुन्यौं इलाममा ललिपप फ्याक्ट्री खोलेकी दीपा गुरूङ र रसुवामा माछा पालन गरिरहेका पदम रूम्बाका व्यावसायिक अनुभव।
नेपालमा केही दशक अघिसम्म एउटा जाति विशेषले मात्रै जुत्ता उत्पादन गर्ने चलन थियो। अब त्यो समय रहेन। नेपालमा उत्पादन गरिने जुत्ताको बजार ठूलै छ, त्यसैले अब विदेशबाट आयात गरिने जुत्तामा मात्रै भर पर्नुपर्ने अवस्था पनि छैन। काठमाडौँका जुत्ता व्यवसायी योगेन्द्र पाण्डेको 20 वर्षभन्दा धेरै समय यही क्षेत्रमा बिते। कामदारका रूपमा जुत्ता बजारमा प्रवेश गरेका पाण्डेले एक दशकदेखि एभरेस्ट नेपाल फुटवेयर कम्पनी खोल्नु भएको छ। अब सुनौ कामदारदेखि उद्योगको मालिक बनेका पाण्डेका अनुभव।
33 भेलमा 35-39 एक सेट, इलास्टिक पनि 35-39 एक सेट। हजुर हुन्छ, म यहाँ के हेर अब काम, यो मान्छे भर्खर आज सेटिङ भयो, सबै मान्छेहरू मान्छे आइ नपुगेर हो क्या, सबै सेट मान्छे नआएर आजबाट सबै मान्छेहरू सेट भयो। आजबाट अब हो क म यहाँ फटाफट तपाईँहरू यो अर्डर टिपिरहेको छ, अस्तिको पनि छ, यो पठाइहाल्छु।
तपाईँ यो फ्याक्ट्रीको सञ्चालक पनि हुनुहुन्छ, अर्डर पनि आफै गर्नुहुँदो रहेछ?
अब अर्डर आफै गर्छ, आउँछ।
यो अहिले हामी तपाईँको स्टोरमा छौँ, यहाँ केही जुत्ता पनि बनेका छन्। यो 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 रोल के हो भनिदिनुहोस् न?
यो छालाको रोल हो, अनि छाला लगायत यसको साय कच्चा पदार्थहरू हुन्छन्। जम्मा 35 आइटम चाहिन्छ जुत्ता बनाउनको लागि। यी सबै आइटमहरू र मेटेरियल विदेशबाट आउँछन्, छिमेकी राष्ट्र चीन र भारतबाट। ती सामानहरू हामी यहाँ ल्याउँछौँ रेडी गरेर, अनि यहाँबाट जुत्ता प्रोडक्सन गराउँछ।
कामदार चाहिँ नेपालीहरू नै छन् कि नेपालभन्दा बाहिरका पनि छन्?
कामदारहरू 90% अहिले छिमेकी राष्ट्र भारतका कामदारहरू छन्।
नेपालमा यो जुत्ता बनाउनैको लागि भनेर त्यस्तो कामदारहरू पाइन्न?
कामदार पहिला अब पहिला पुरानो आफ्नो जातित्वको हिसाबले सुरुमा गाउँघर त्यसरी गरिराखेको थियो। आजभन्दा 8-10 वर्ष अगाडिसम्म थोरै कामदारहरू थिए। अब अहिले त्यो जातको हिसाबले अब मान्छेहरूले भेदभाव जस्तो त्यो हिसाबले गरेको थियो सुरुमा, अब अहिले छैन त्यो हिसाबले, र ती पुरानो कामदारहरू पाइँदैनन्। अनि अहिले अब सरकारले पनि अब केही सहयोग गरिरहेछ, र यो हाम्रो एसोसिएसन छ एउटा, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन भन्ने संस्था छ एउटा, त्यसको म पनि सदस्य हो। र यो संस्थाले चाहिँ अहिले यो नेपाली कामदारहरू यो यसको सिप सिकाउनको लागि अब केही पहल गरेर केही कामदारहरू यसको कामहरू सिकाइरहेछ, ती सिक्ने क्रम जारी छ। यसमा चाहिँ महिलाहरू, यसमा जातभात भन्ने केही पनि छैन, जुन छेत्री बाहुन सबैले गर्न मिल्छ। र यो जुत्ता कारखाना भनेको अब अधिकांश छेत्री बाहुनकै मात्रै छन्, यो जातिहरूको हिसाबले कमका मात्रै छन्, र यसमा जातभात भन्ने अहिले भेदभाव छैन त्यस्तो।
तपाईँकामा भएको कामदारलाई हेर्दा पनि धेरै चाहिँ देश बाहिरका युवा चाहिँ काम गरिराखेका छन्, हाम्रै देशका युवा चाहिँ यो क्षेत्रमा आउन नचाहेका हुन् कि अथवा यो अवसर नदेखेका हुन् युवाले?
अब यसको लागि अब सरकारी तौरबाटै पनि अब सिप सिक्नुपर्छ र सिपमा लाउनुपर्छ भने उचित पहल कदमहरू नभएको पनि हो र यसमा अब अहिले मैले अगाडि भनिहालेँ हाम्रो एसोसिएसनले अब केही सुरुवात गर्दैछ र यहाँ मैले पनि अब गाउँघर खोटाङ भोजपुरतिरबाट विदेश जाने क्रममा आएका युवाहरूलाई आजभन्दा दुई वर्ष तीन वर्ष अगाडिबाट अब सयकडा तीनको दरले गाउँ ब्याज काटेर लिएर आएको पैसा तिमीहरू नजाऊ यो पैसा घर फिर्ता गर तिमीहरूलाई यो सिप सिक्युन्जेलसम्मको लागि म तिमीहरूको खाने बस्ने व्यवस्था गरिदिन्छु र यहाँ तिमीहरूले तीन महिनासम्म मोटामोटी काम गरिसकेपछि महिनाको 10-15 हजार कमाउने बाटो हुन्छ भनेर अहिले 4-5 जना मान्छेहरू त्यस्तो राखिरहेछ तिनीहरू गरिरहेछन्
भनेको विदेश जान ठिक्क परेका युवा पनि तपाईँ कहाँ आएछन्
आएका छन् र तिनीहरू गर्छ यो क्रमलाई चाहिँ अब मैले अझ यसमा गाउँघर त बेरोजगारी बसेका युवाहरूलाई युवा र यहाँ बोलाएर काम सिकाएर यिनीहरूलाई दक्ष कामदार बनाउने लक्ष्य पनि छ मेरो।
कति वर्ष भयो यो पेसा अँगाल्नु भयो यो व्यवसायमा आबद्ध हुनुभयो?
मैले 2053 सालदेखि 63 सालसम्म यस्तै जुत्ता उत्पादन गर्ने फ्याक्ट्रीमा मैले काम गर्ने अवसर पाएँ र संयोगले त्यो 10 वर्ष काम गरिसकेपछि त्यो कारखाना बन्द हुने अवस्थामा गयो। त्यसभन्दा पछाडिबाट 5 जना कामदार राखेर सुरुवात गरेको।
कति भयो आफैले गरेको चाहिँ? कति
आफैले गरेको 11 वर्ष भयो।
के फरक पाउनु भएको छ आफूले गर्दा र अर्काकोमा काम गर्दा?
अब आफूले र अर्का धेरै फरक पाएछ नि। अब जागिर खाइएको थियो अर्काकोमा गर्दाखेरि, अब अहिले 60 जनाको रोजगारी दिएको छु र अब यस्तो विभिन्न कार्यक्रम म उद्योगी हुँ व्यापारी हुँ व्यवसायी भनेर चिनिने अवसर पाएको छु। उद्योग व्यापार व्यवसाय मेरो कम्पनी छ मेरो उद्योग छ भन्ने पाएको छु अनि त्यो बेला अब म जागिर खान्छु भन्ने थियो। यसमा अब मेरै आफ्नै उद्योग छ र 60 जना रोजगार दिएको छ भनेर आफैमा गर्व लाग्छ।
धेरै चाहिँ हामीले लगाउने जुत्ता पनि अहिले पनि विदेशबाटै आइराखेका हुन्छन्। नेपालमा कति उत्पादन हुन्छ, कति जोर उत्पादन हुन्छ दिनमा?
अब नेपाली फ्याक्ट्रीहरूको अहिले 40% माग चाहिँ, यहाँ कुल जुत्ताको 40% माग चाहिँ नेपाली जुत्ताहरूले अहिले धानिरहेछ र 60% माग इन्डियन जुत्ता विदेशी जुत्ताहरू पनि हेरिरहेछन्। लगभग यहाँ पर डेमा 4,000 जोड जुत्ता उत्पादन हुन्छ अहिले नेपालमा।
भनेपछि हामीसित बजार अझै पनि बाँकी रहेछ?
बजार बाँकी छ। यसमा चाहिँ हाम्रो एसोसिएसन लगायतले यो बजारहरू ओगट्नको लागि अग्रज पंक्तिमा रहनुभएका कम्पनीका साथीहरूले यसमा महत्वपूर्ण भूमिका खेलिरहनु भएको छ, खेलाउँदै हुन्छ। यसमा हरेक वर्ष चाहिँ अब भिरगुटमा औद्योगिक प्रदर्शनी गराएर त्यसमा हामीसँग चाहिँ यस्ता जुत्ताहरू पनि बन्छन् भनेर त्यहाँ प्रदर्शन गराएर गरिरहेछौँ हामीले। त्यसमा अब अहिले पनि पोस्टको 5 गतिबाट औद्योगिक प्रदर्शनी हुँदैछ। त्यसमा अब नेपाली जुत्ताहरू यस्तो खालको पनि बन्दो रहेछ, यस्तो राम्रो रहेछ भन्ने कुराहरू भइरहेछन् र अबको केही समयभित्रैमा चाहिँ अब छाला जुत्तामा नेपाल आफै आत्मनिर्भर हुने अवस्था आइसकेको छ।
यो अब विदेशबाट आयात हुने ब्रान्डेड जुत्ताहरू छन्, त्यो जुत्ताहरूसँग हामीले प्रतिस्पर्धा गर्न सक्ने अवस्था त छैन होला अहिले?
अब अहिले तुरुन्तैका लागि चाहिँ अब विदेशबाट आउनेहरूको अब फिनिसिङदेखि लिएर उहाँ भनेको टोटल सबै मेसिनबाट उत्पादन गर्नेहरू हुन्छन् अब विकसित मुलुकहरूमा। अब त्यो सबै सम्भव यहाँ अब हाम्रो देशमा अहिलेसम्म भइसकेको छैन। यहाँ अब लगभग सबै हातैको कामबाट गर्नुपर्ने अवस्था आउँदाखेरि फिनिसिङको हिसाबले त छैन, तर ड्युरेबलको हिसाबले विदेशी जुत्ताभन्दा नेपाली जुत्ता ड्युरेबल छन्।
बजारमा चाहिँ कसरी जुत्ता पुर्याउनुहुन्छ तपाईँहरूले?
बजारमा अब हाम्रो डिलरहरू हुन्छन् र डाइरेक्ट हामीले पसलहरू पनि सम्पर्क गरेका छौँ, अब सोरुमहरू पनि सुरुवात गरेका छौँ मैले। अब डिलर मार्फत नै दिने अब सुरुवात गर्दैछु म। अब आफूले डाइरेक्ट नगरिकन डिलरसिपहरू नियुक्ति गरेर डिलरसिप मार्फतबाट अब सेल्स गर्ने प्रोडक्सन यहाँ मैले गर्ने र डिलरसिपहरू नियुक्ति गरेर डिलरसिप मार्फतबाट चाहिँ बिक्री वितरण गर्ने योजना राखेको छ।
दैनिक कति जोर उत्पादन गर्नुहुन्छ तपाईँ आफूले?
अहिले 400 जोर उत्पादन भइरहेको छ मेरो।
एउटा कामदारले कतिसम्म कमाइ गर्छ महिनामा?
एउटा कामदारले 20,000 आइसीसम्म कमाउँछ।
भनेपछि त विदेश जाने युवाले पनि धेरै जसोले कमाउने भनेको त योभन्दा निकै कम हुन्छ?
कम हुन्छ अलिकति। अब इन्डियनहरू चाहिँ अलिकति काममा पनि मेहनती, यहाँ हाम्रा युवाहरू विदेश गए जस्तै उनीहरू पनि विदेशै आएका हुन् र उनीहरूको बस्ने खाने यहीँ व्यवस्था हुन्छ, यहीँ बस्छन् अनि उनीहरू बिहान 8 बजेदेखि बेलुका 10 बजेसम्म काम गर्छन्, खर्चन अलिकति बढी समय पनि दिन्छ, त्यसबाट कमाउँछन्। नेपालीहरूले पनि 15-16 हजार पैसा कमाउँछन्।
अनि अब यो व्यवसायमा आबद्ध हुँदा, व्यवसाय यही क्षेत्रमा काम गर्दाखेरि कहिलेकाहीँ यहाँ यो छोडेर चाहिँ अब विदेश जाउँ भन्ने जस्तो लागेन यहाँलाई?
लागेन, अब सङ्घर्षरत म यसैमा छु। यही लाइनमा लगानी पनि गरेँ, कमसेकम 1 करोडभन्दा माथि लगानी गरिसकेँ मैले यही क्षेत्रमा, यसमै लगानी गरिसकेँ, विदेश जाउँ भन्ने त अब त्यस्तो लागेन छैन।
अब चाहिँ काठमाडौँमा स्वेटर उद्योग सञ्चालन गरिरहेका झापा चन्द्रगढीका कुमार तिमल सिन्हाका कुरा सुनौ।
हामीले चाहिँ विशेष गरिकन स्कुल कलेजको स्वेटरहरू जुन चाहिँ युनिफर्ममा युज हुन्छ, सँगसँगै टोपी मफलर बच्चाहरूले प्रयोग गर्ने कलेजको स्टुडेन्टलाई हाफ स्वेटर विशेष गरी त्यही उत्पादन भइरहेछ।
कतिजना कामदार छन् तपाईँसँग?
हामीसँग अहिले 10-11 मान्छे काम गरिरहेछन्। अहिले चाहिँ हामीसँग सबै नेपाली नै कामदार हुनुहुन्छ, सर्लाईतिरको हुनुहुन्छ, उहाँहरूले हामीले ज्यालादारी हुन चाहिँ होइन पिस रेटमै काम गराउँछौ।
धेरै चाइनाको बजार छ नेपालमा पनि, इन्डियाबाट पनि प्रोडक्सन भएर यता कपडाहरू आइरहेका हुन्छन्, उनीहरूसँग कम्पिटिसन गर्न सकिन्छ?
प्राइसमा त हामी कम्पिटिसन गर्न सक्दैनौँ, किनभने उनीहरूको मास प्रोडक्सनमा त्यसै पनि सस्तो चिज आउँछ, सस्तो हुन्छ। तर हामीले कस्तो भने क्वालिटी खोज्ने मान्छेलाई एउटा गुणस्तर चाहिँ कायम गरेर जान्छौँ, त्यसले गर्दाखेरि हाम्रो पनि डिमान्ड राम्रो छ। जस्तै क्वालिटी खोज्छ दुई पैसा बढी तिर्छु भन्नेले हामीसँग काम गर्ने गरिरहनु भएको छ, होइन अब हामीलाई क्वालिटी जेसुकै होस्, तत्काल माल चाहियो, सामान चाहियो, सस्तो चाहियो भन्नेहरूले चाहिँ अब चाइनिज आइटमहरू बढी चलाउनुहुन्छ।
यो क्षेत्रमा लाग्नु भएको कति भयो?
धेरै भएको छैन, 6-7 वर्षदेखि कन्टिन्यू गरिरहेको छ। सम्भावना राम्रो छ। अब तपाईँको कस्तो भने चाइनाबाट इन्डियाबाट आएर कम्पिटिसन गर्नु त छँदैछ, त्योभन्दा पनि एउटा गुणस्तरलाई लिएर चाहिँ अलिक पृथक तरिकाले गयो भने सम्भावना धेरै छ। कन्ज्युमर बेसको व्यवसाय हो, जेसुकै व्यवसाय भए पनि कन्ज्युमर चाहिँ तपाईँको आज अब लाखौँ बच्चाहरू स्कुल जाने, लाखौँ बच्चाहरू कलेज जाने भएको भएर तिनै चाहिँ कन्ज्युमरहरू हुन् हाम्रो, होइन? त्यसले गर्दाखेरि अब त्यो क्रम त रोकिँदैन, त्यो कम पनि हुँदैन, बढ्दै जाने हो। त्यो भएको भएर सम्भावना त अत्याधिक सम्भावना छ।
अब सस्तो माल आउँछ बाहिरबाट, तपाईँहरूको अलिकति लगानी पनि धेरै हुन्छ, क्वालिटी राम्रो भएपछि लगानी धेरै हुने भयो, प्राइस अलिकति बढी पनि भयो, कसरी मार्केटिङ गर्नुहुन्छ?
हामीले चाहिँ कस्तो भने म आफै पनि अब 15-16 वर्षदेखि मार्केटिङकै क्षेत्रमा काम गरिरहेको मान्छे हो, त्यो भएको भएर अब त्यसमा चाहिँ कस्तो हुन्छ भने दुई तिनवटा कुराले रोल प्ले गर्छ। तपाईँको एउटा मेन भनेको तपाईँको आज मान्छेलाई गुणस्तर हो, गुणस्तरलाई लिएर अगाडि गइयो भने चाहिँ तपाईँको मार्केटिङमा हामीले फोकस गर्ने नै गुणस्तरलाई हो, त्यसले गर्दाखेरि मान्छेहरूलाई कन्भिन्स गर्न सहजै हुन्छ। दोस्रो कुरा कस्तो भने तपाईँको अब यो स्कुल कलेजहरूले आफ्नो आफ्नो तरिकाको युनिफर्महरू क्रिएट गरेका हुन्छन्। अब चाइनाबाट इन्डियाबाट तपाईँको 200 पिस 500 पिस तपाईँलाई कुनैमा मान्नु नि रेड कलरको डोरा राख्नु पर्ला, या चाहिँ ब्ल्याक कलरको राख्नु पर्ला, या चाहिँ ग्रे कलरको राख्नु पर्ला, यो सम्भावना बाहिरबाट आउनेमा छैन। त्यो भएको भएर हरेक विद्यालयले आफ्नो युनिफर्मको पहिचान गर्ने भएको भएर त्यसले पनि अलिकति हामीलाई सपोर्ट गरिरहेछ, किनभने उनीहरूले त आफ्नो पहिचानको आफ्नो लोगो राख्छन्, आफ्नो तपाईँको कलर डिजाइन गर्छन्, आफ्नो लाइनिङहरू डिजाइन गरिरहेको हुन्छ। त्यसले गर्दा अब 200-300 पिस त चाइनाबाट या इन्डियाबाट ल्याएर सम्भावना पनि छैन। त्यसले गर्दाखेरि नै अब विद्यालयहरूमा चाहिँ यो क्रम बढ्दै गएको छ। अब त हुँदाहुँदै सरकारी विद्यालयहरूमा पनि एउटा एकरूपताको लागि तपाईँ कुनै एउटा डोरा राखिदिने, लोगो राखिदिने, त्यसले गर्दाखेरि पनि हामीलाई धेरै सहज भइरहेको छ।
दैनिक कति उत्पादन हुन्छ तपाईँको फ्याक्ट्रीमा?
अहिले दैनिक भनेको हाम्रो त्यसलाई पुरा फुल पिसमा भन्छौँ हामी, बाहुला भएको निकाल्नु पर्यो भने पर डे 100 पिस तयारी निकाल्छौँ, र हाफ बनाउनु पर्यो भने हामी 150 पिस तयारी निकाल्छौँ।
अहिले नेपाली बजार मात्रै हो कि नेपालभन्दा बाहिर पनि तपाईँको यो उत्पादन चाहिँ निर्यात भइरहेछ?
नेपाल बाहिर चाहिँ हाम्रो छैन, अहिले हाम्रो नेपालकै बजार हो। नेपालको बजारमा चाहिँ तपाईँको इलाम, झापा, मोरङ, सुनसरीदेखि पश्चिम सुर्खेत, धनगढीसम्म हामीले दिइरहेछौँ।
यहाँ नेपालमा व्यवसाय गरेर बस्नको लागि सङ्घर्षको जुन दिन थिए सजिलो अप्ठ्यारो के थियो?
होइन, यहाँ त गर्न त धेरै कुरा गाह्रो छ, त्यति सजिलो सहज सबै कुरा छैन, तर गाह्रो छ भनेर पन्सिएर पनि साध्य छैन, किनभने व्यापार व्यवसाय गाह्रोमा भयो भने गर्न अझ रिल्याक्स हुन्छ गर्ने मान्छेले। गाह्रो त छ, अभियसली गाह्रो छ, तर पनि यो केही समयदेखि अब सबै कुरा त तपाईँको राज्यको पोलिसीमा भर पर्ने कुराहरू हो, होइन? अब यी कुराहरू त पोलिसी मेकरले गर्ने कुराहरू हुन्, तर पनि अब सम्भावना छैन, गरेर के गर्ने, लगानी नै उठ्दैन भन्ने खालको जुन कुरा छ नि, त्यो चाहिँ गलत कुरा फैलाइएको छ, किनभने लगानी गरेर कुनै पनि एउटा सेक्टरमा स्पेसिफिक काम गर्छु भन्यो भने तपाईँको सम्भावना अहिले पनि छ।
कार्यक्रम देश परदेशमा अबको पालो तपाईँका प्रश्न र हामीले खोजेका उत्तरको।
मोरङका राजु श्रेष्ठ सोध्नुहुन्छ, मैले दुबई जानका लागि मेडिकल गरेको छु, तर एक्सरे गर्दा छातीमा दाग देखिएको छ, त्यो दाग चिसो र धुवा धुलोका कारणले हो भनिएको छ, कुनै औषधि खाएर त्यो दाग हटाउन सकिएला? अनि दाग हटेपछि म दुबई जान सक्छु कि सक्दिन? उता पुगेपछि यो समस्या बल्झिए के अप्ठ्यारो पर्ला? राजुजी, तपाईँको जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ नेपाल स्वास्थ्य व्यवसायी महासंघका केन्द्रीय प्रतिनिधि सुरेश पौडेल।
राजुजी, तपाईँले कुन स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनुभयो जहाँ चाहिँ तपाईँको सामान्य धुलो, धुवा वा चिसोको कारणले यो समस्या देखिएको छ भनेको छ? यो दाग भन्दा पनि प्लुरल थिकनेस भनेर भनेको हुनुपर्छ, किनभने त्यो फोक्सोमा नर्मल पानी जम्ने समस्या हो। यसलाई चाहिँ यो तपाईँ आफैमा उपचार गर्दा सबभन्दा राम्रो हुन्छ, अन्य उपचार नगरिकन तपाईँले आफैले चिसोबाट बस्ने, बाहिर हिँड्दाखेरि मास्कहरू युज गर्ने, प्रयोगमा ल्याउने, पानी अलि बढी खाने, सुक्खा खानेकुराहरू कम खाने, झोलजन्य वस्तुहरू, जुसहरू, फलफुलको रसहरू खाँदाखेरि अझ फाइदा हुन्छ। यसलाई तुरुन्तै औषधि खाइहाल्नु पर्ने स्थितिहरू रहन्न एउटा। अब अर्को यो दाग हटाउनलाई तपाईँको तत्कालै छ भने केही औषधिहरू जुन डक्टरको सल्लाह अनुसार केही औषधिहरू चलाउन पनि सक्नुहुन्छ, होइन? त्यो आफै पनि त्यो समस्याको समाधान भएर जान्छ। समस्याको समाधान भइसकेपछि विदेश जान पाउनुहुन्छ। यदि यहाँ समाधान भएर मेडिकल गर्दाखेरि मेडिकल स्वास्थ्य परीक्षणमा फिट भएर विदेशमा गएर स्वास्थ्य परीक्षण अनफिट हुनु भएर फर्किएमा सम्बन्धित मेडिकल संस्थाले नै तपाईँलाई क्षतिपूर्ति उपलब्ध गराउँछ।
यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईँ पनि हरेक दिन बिहान 9 बजेदेखि 10 बजेभित्र पैसा नलाग्ने टेलिफोन 1660015566 फोन गरेर आफ्ना विचार र वैदेशिक रोजगार सम्बन्धी कुनै जिज्ञासा तथा गुनासो रेकर्ड गराउन सक्नुहुन्छ, अथवा बिहान 5 बजेदेखि राति 11 बजेसम्म 01500012 फोन गरेर पनि तपाईँका कुरा रेकर्ड गराउन मिल्छ।
यसै गरी एसएमएसमा पनि आफ्ना विचार वा प्रश्न पठाउन सकिन्छ। त्यसका लागि मोबाइलको म्यासेज बक्समा देश परदेशको छोटकरी रूप डीपी टाइप गरी एक स्पेस छोडेर आफ्ना कुरा लेख्नुहोस् अनि 35566 एसएमएस गर्नुहोला। deshdesh@unn.com.np इमेल गरेर अथवा हाम्रो फेसबुक पेजको भित्तो अथवा facebook.com/उज्यालोमा लेखेर पनि आफ्ना सन्देश हामीलाई पठाउन सक्नुहुन्छ। साथै उज्यालो एप्लिकेशन र वेबसाइटमा राखिएका फर्म भरेर पनि तपाईँ देश परदेशमा सामेल हुन सक्नुहुन्छ।
तपाईँका विचार, सुझाव, प्रतिक्रिया र तपाईँका आफ्ना कथा अरूका लागि पनि चाख लाग्दछन् भने ती अनुभव, विचार र व्यथा लेखेर पठाउन नभुल्नुहोला। तपाईका कथा व्यथा deshpardesh.ujyaloonline.com पनि प्रकाशित हुन्छन्।
अनि उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि deshpardesh.ujyaloonline.com प्रकाशन र प्रसारण भएका समाचार सहित अरू सामग्री पढ्न र सुन्न सकिन्छ। उज्यालोको एन्ड्रोइड भर्जनको एप्लिकेशन गुगल प्ले स्टोर र आईओएसको एप स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ। एप्लिकेशनबाट पनि हामीलाई तपाईँका प्रतिक्रिया, कथा व्यथा, आफन्तलाई सन्देश र आफैले खिचेका विदेशको काम झल्कने फोटो पठाउन सक्नुहुन्छ।
देशभरका विभिन्न एफएम रेडियो स्टेशनहरू उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजका लागि सकियो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद, अनि प्रविधिमा साथ दिने साथी संघर्ष विष्टलाई पनि धन्यवाद। कार्यक्रम सुनिसकेपछि सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। आजको देश परदेश कार्यक्रमबाट साथीहरू गोपाल गुरागाई, उजिर कार्की, उमंग पराजुली र सुनिता पहरीसँगै म ऋतु थेबेला पनि विदा दिनुहोस्। नमस्कार।